नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
अनि म निशानी दवाडी।
कृषि पत्रिकाको सुरुमा गोरखापत्र दैनिकमा छापिएको असार सकिदा झण्डै 62% रोपाई शीर्षकको समाचार। असार सकिदा मुलुकभर झण्डै 62% क्षेत्रफलमा धान रोपाई भएको छ। कृषि विभागका अनुसार बिहिबारसम्म मुलुकभर 61.62% धान रोपाई भएको हो। गत वर्ष यस अवधिमा 72.14% रोपाई भएको थियो। गत वर्षको तुलनामा अहिले 12% रोपाई कम भएको हो। समयमा पानी नपरेकाले यस वर्ष धान रोपाईमा कमी भएको हो। कृषि विभागका अनुसार मुलुकभर धान खेतीयोग्य 13,66,562 हेक्टर क्षेत्रफल रहेकोमा हालसम्म 8,42,068 हेक्टरमा रोपाई सकिएको छ। असार सकिँदा पनि अझै 5,24,494 हेक्टर क्षेत्रफलमा धान रोपाई हुन बाँकी रहेको कृषि विभागको तथ्याङ्कले देखाएको छ। विभागका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेश कुल 1,54,950 हेक्टर क्षेत्रफल मध्ये 1,36,032 हेक्टरमा रोपाई सकिएको छ। यस्तै सबैभन्दा कम कोशी प्रदेशमा 54.90% अर्थात् 1,51,619 हेक्टर रोपाई सम्पन्न भएको छ। कोशी प्रदेशमा 2,76,387 हेक्टर क्षेत्रफल धान खेती हुने गरेको छ। मध्य प्रदेशमा सबैभन्दा धेरै 3,82,433 हेक्टर क्षेत्रफलमा धान खेतीयोग्य जमिन रहेको हालसम्म 57.90% अर्थात् 2,21,547 हेक्टर क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। यस्तै बागमती प्रदेशमा 57.1% अर्थात् 65,446 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ। यस प्रदेशमा 1,14,524 हेक्टर क्षेत्रफल धान रोपाई हुने गर्दछ। गण्डकी प्रदेशमा 65.9% 61,787 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ। लुम्बिनी प्रदेशमा 59.6% अर्थात् 1,79,631 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। गण्डकी प्रदेशमा 93,306 हेक्टर र लुम्बिनी प्रदेशमा 3,01,372 हेक्टर क्षेत्रफल रहेको छ। कर्णाली प्रदेशमा 60.2% 26,067 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। कर्णाली प्रदेशमा धान रोपाई हुने क्षेत्रफल 43,290 हेक्टर रहेको छ। राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक एवं धान बाली विज्ञ डाक्टर उज्जवल कुमार कुशवाहाले यस वर्ष धान रोपाई कम हुँदा उत्पादन घट्ने देखिएको जानकारी दिनुभयो। तराईमा साउन दोस्रो सातासम्म धान रोप्न उपयुक्त हुने भएकाले त्यति बेलासम्मको रोपाईको अवस्था हेरेर कति घट्छ भनेर आकलन गर्न सकिने उहाँको भनाइ छ। पहाडमा असार अन्तिमसम्म र साउनमा दोस्रो सातासम्म धान रोप्न सकिने र त्यसभन्दा अघि पछि धान रोप्दा उत्पादनमा ह्रास आउने उहाँको भनाइ छ। अन्नपूर्ण पोस्ट दैनिकमा गोलभेडा किसानसँग सरकारको छलफल शीर्षकमा समाचार प्रकाशित छ।
कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र गोलभेडा उत्पादक किसानहरूबीच छलफल भएको छ। भेटमा किसानहरूले उठाउँदै आएको कृषि बिमा, गोलभेडा सहित अन्य तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण र उत्पादित तरकारीको बजार व्यवस्थापन लगायतका मागहरूलाई सम्बोधन गर्ने विषयमा छलफल भएको हो। बजारमा गोलभेडाको अत्याधिक आपूर्तिका कारण किसानले श्रमको मूल्य समेत नपाउने अहिलेको जस्तो चरम संकट दोहोरिन नदिन मन्त्रालयले नयाँ रणनीति बनाएको हो, जस अनुसार आगामी वर्षदेखि कालीमाटी बजारको विगतको व्यावसायिक चक्र र उतार चढावलाई विश्लेषण गरी कुन समयमा मूल्य घटाउन सकिन्छ भन्ने पूर्व सूचना किसानलाई दिइनेछ। सोही पूर्व सूचनाका आधारमा मात्र उत्पादन कार्य अगाडि बढाउन किसानहरूलाई परामर्श दिइने मन्त्रालयले जनाएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा गोलभेडाको उत्पादन उपभोक्ताको मागभन्दा बढी भएकाले बजारमा यसको मूल्य निरन्तर ओह्रालो लागेको मन्त्रालयका सूचना अधिकृत डाक्टर मणिरत्न अर्यालले बताउनुभयो। उपत्यकामा बढी भएको गोलभेडालाई बाहिरका अन्य बजारहरूमा पठाउन सके उपत्यकाको बजार मूल्यलाई केही समयका लागि सन्तुलनमा ल्याउन सक्ने उहाँको भनाइ छ। हालसम्म गोलभेडा बीमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकाले यसलाई तत्काल कार्यान्वयनमा लैजान आवश्यक सम्पूर्ण प्रणाली र व्यवस्थापकीय तयारी बारे समेत बैठकमा छलफल भएको थियो।
कारोबार दैनिकले कृषकलाई अनुदानमा दुध चिस्यान ट्याङ्की शीर्षकमा समाचार छापेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ कास्कीले आर्थिक वर्ष 2082-83 कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रम अन्तर्गत दुग्ध संकलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदृढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ। पोखरा महानगरपालिका 25 हेम्जाका व्यवसायिक कृषक 1000 लिटर क्षमता चिलिङ भ्याट अनुदानमा पाएपछि उत्साहित बनेका छन्। किसान बहुद्देश्य सहकारी संस्थामा आबद्ध कृषकले साझेदारीमा 5,00,000 लगानीमा चिलिङ भ्याट अर्थात् दुध चिस्यान ट्याङ्की पाएपछि दुधको गुणस्तरदेखि आमदानीसम्म सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ। दुग्ध उत्पादनलाई व्यावसायिक गुणस्तरीय र प्रतिस्पर्धी बनाउन प्रदान गरिएको चिलिङ भ्याट अर्थात् दुध चिस्यान ट्याङ्की सञ्चालनमा आएपछि दुधको गुणस्तर जोगिनुका साथै संकलन, भण्डारण र बजारीकरणमा उल्लेखनीय सहजता आएको सहकारी संस्थाका व्यवस्थापक पुष्पराज त्रिपाठीले जानकारी दिनुभयो। त्रिपाठीका अनुसार सहकारीमा 120 कृषक आबद्ध छन् र दैनिक 1,200 लिटर दुध संकलन हुने गर्दछ। सहकारीले संकलन गर्ने दुध जिल्ला सहकारी संघमा बिक्री गर्दै आएको छ। यसअघि उत्पादन भएको दुध तत्काल बिक्री र बजार लैजान नसक्दा बिग्रने, फाल्नुपर्ने वा कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो। अब भने दुधलाई आवश्यक तापक्रममा सुरक्षित राख्न सकिने भएकाले गुणस्तर कायम रहनुका साथै बजारसम्म ढुवानी गर्न पर्याप्त समय मिलेको छ। यसबाट कृषकलाई उचित मूल्य प्राप्त गर्न र आर्थिक नोक्सानी कम गर्न सहयोग पुगेको छ, त्रिपाठीले भन्नुभयो। यसअघि सहकारीमा 500 लिटर क्षमताको चिलिङ भ्याट रहे पनि व्यावसायिक कृषक बढेसँगै दुध चिस्यानमा समस्या परेको थियो। चालु आर्थिक वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको 4,25,000 सहकारीको 75,000 साझेदारीमा चिलिङ भ्याट खरिद गरिएको थियो। कृषकका अनुसार चिलिङ भ्याटले दुध बिग्रिने, जोखिम घटाएको, उत्पादन बढाउने उत्साह थपेको र पशुपालनलाई थप व्यावसायिक बनाउन प्रेरणा दिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले चालु वर्षमा जिल्लामा 2 1,000 लिटर र 3 500 लिटर क्षमताको चिलिङ भ्याट सहयोग गरेको र 6 दुग्ध संकलन केन्द्रको सुदृढीकरणमा सहयोग गरेको थियो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मार्फत जिल्लामा चालु आर्थिक वर्षमा तरकारी सुपर जोन, अलैँची जोन तथा गाई भैँसी जोन मार्फत जिल्लाभर उत्पादन, पूर्वाधार, यान्त्रिकीकरण र उद्यम विकासमा उल्लेखनीय उपलब्धि हासिल भएको आधुनिकीकरण कार्यक्रमका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर थापा मगरले बताउनुभयो। थापा मगरका अनुसार साना सिंचाई निर्माण तथा मर्मत कार्यक्रम अन्तर्गत सामुदायिक पोखरी निर्माण, थोपा सिंचाई प्रणाली जडान, सिंचाई पाइप खरिद तथा मर्मत सम्भार मार्फत 58 हेक्टर क्षेत्रमा थप सिंचाई सुविधा विस्तार गरिएको छ। अलैँची जोन विस्तार कार्यक्रम मार्फत चालु वर्षमा थप 221 रोपनी क्षेत्रफलमा अलैँची खेती विस्तार गरिएको छ। क्षेत्र विस्तार गर्ने कृषकलाई प्रतिरोपनी रु 3,250 दरले प्रोत्साहन रकम उपलब्ध गराएपछि कृषक अलैँची खेतीतर्फ उत्साहित छन्, थापाले भन्नु। च्याउ उत्पादन प्रवर्धनका लागि वार्षिक 18 मेट्रिक टन गोब्रे च्याउ उत्पादन गर्न सक्ने क्षमता भएका 3 कम्पोस्ट संरचना तथा वार्षिक 5 मेट्रिक टन सीताके च्याउ उत्पादन गर्न सक्ने आधुनिक संरचना निर्माण गरिएको छ। गोर्खापत्र दैनिकमै जुम्लामा 100% रोपाई शीर्षकमा अर्को रोपाई सम्बन्धी समाचार प्रकाशित छ।
जुम्लामा यस वर्ष धान खेती हुने सबै क्षेत्रफलमा 100% धान रोपाई भएको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा धान खेती हुने 2,888 हेक्टर क्षेत्रफलमा यस वर्ष पूर्ण रूपमा धान रोपाई भएको हो। समयमै मनसुनी वर्षा हुने, पर्याप्त सिंचाईको उपलब्धता र किसानको सक्रिय सहभागिताका कारण रोपाई निर्धारित समयमै सकिएको कार्यालयले जनाएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष मौसम अनुकूल रहेकाले रोपाई कार्य सहज रूपमा सम्पन्न भएको हो। उहाँले धान खेती हुने जिल्लाका 8 स्थानीय तहमा समयमै रोपाई सकिएको जानकारी दिनुभयो। किसानले आवश्यक बिउ, मल तथा खेतको तयारी समयमै गरेकाले पनि रोपाई कार्यमा सहजता आएको उहाँको भनाइ छ। जुम्ला परम्परागत रूपमा कालीमर्सी धान उत्पादनका लागि देशभर परिचित जिल्ला हो। जिल्लाको अधिकांश क्षेत्रमा कालीमर्सी जातको धान खेती हुँदै आएको छ। हिमाली भूभागमा उत्पादन हुने यो जातको धान स्वाद, सुगन्ध र पोषणका दृष्टिले अन्य धान भन्दा फरक मानिन्छ। कालीमार्सी चामल स्वादिलो पौष्टिक तथा स्वास्थ्यका हिसाबले पनि उत्कृष्ट भएकाले यसको माग देशका विभिन्न जिल्ला सहित विदेशमा रहेका नेपाली समुदाय बीच समेत बढ्दो छ। कृषि प्राविधिकका अनुसार कालीमार्सिक जस्ता स्थानीय जातका धानले जुम्लाको माटो, चिसो हावापानी र परम्परागत खेती प्रणालीसँग राम्रो अनुकूलता देखाएका छन्। यही कारणले स्थानीय बिउ संरक्षण र प्रवर्धनमा समेत विशेष जोड दिँदै आइएको छ। स्थानीय जातको संरक्षणले जैविक विविधता जोगाउनुका साथै जुम्लाको कृषि पहिचानलाई पनि थप बलियो बनाएको कार्यालयको भनाइ छ। धान खेती हुने 2,888 हेक्टर क्षेत्रफलबाट 5,987 मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालयको अनुमान छ।
कृषि पत्रिकाको अन्तमा रेबिज रोगको निदानको लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले प्रदान गर्दै आइरहेका मुख्य कामहरू के छन् र रेबिज रोगबारे सर्वसाधारणले जान्नै पर्ने कुरा के छन् जस्ता विषयमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा कार्यरत वरिष्ठ पशु चिकित्सक डाक्टर नरेश प्रसाद जोशीसँग गरिएको संक्षिप्त कुराकानी। सुदूरपश्चिम प्रदेशमा रेबिज रोग संक्रमणको विद्यमान अवस्था कस्तो छ?
पशुहरूमा रेबिजको टोटल आउटब्रेकको कन्फर्म केसको तथ्याङ्क हेर्ने हो भने 6 बाँकी रहेको प्रदेश भन्दा यो एउटा सिङ्गै प्रदेशमा मात्र पनि रेबिजको आउटब्रेकहरू बढी छ र एउटा कुरा यहाँ आउटब्रेक चाहिँ अन्य प्रदेशको तुलनामा बढी भयो र अर्को कुरो रेबिज निदानको लागि आवश्यक पर्ने सुविधाहरूमा हामीले अहिले जुन रेबिज निदानको लागि गोल्ड स्ट्यान्डर्ड मानिन्छ फेयर फ्लोरोसेन्ट एन्टिबडी टेस्ट त्यसको लागि पनि हामीले यहाँ सेवा सञ्चालन गरेका छौँ। त्यो प्रविधिबाट पनि हामीले रेबिजको निदान गरिरहेका हुन्छौँ। त्यसबाहेक मोलिकुलर लेभलमा हामीले पिसिआर विधिबाट पनि रेबिजको परीक्षण गर्ने गर्छौँ। त्यो बाहेक हाम्रो ल्याटरल फ्लो एसे भनिन्छ जुन रेपिड टेस्ट पनि भन्ने गरिन्छ त्यो विधिबाट पनि हामीले किसानको गोठमै पुगेर रेबिजको निदान गरिरहेका छौँ। यी निदानका हाम्रो फेसिलिटीहरू पूर्वाधारहरू हामी कहाँ छ र हामीले रेबिज रोग निदानको सम्बन्धमा हामी चाहिँ अब विश्व पशुस्वास्थ्य सङ्गठनबाट समेत तालिम प्राप्त गरेका हामी जनशक्ति पनि यहाँ छौँ। यी कारणहरूले गर्दाखेरि रेबिज रिफरल प्रयोगशाला यो पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीलाई यसको जिम्मेवारी दिनुपर्ने थियो र दिइएको पनि छ र यसरी हामीले काम पनि गरिरहेका छौँ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले प्रदान गर्दै आइरहेका मुख्य सेवाहरू बताइदिनुहोस् न।
यस प्रयोगशालालाई रेबिज रिफरल प्रयोगशालाको जिम्मेवारी थप भइसकेपछि हामीले यहाँका किसानलाई र अन्य ठाउँको अन्य प्रदेशको पनि किसानलाई भनौँ अथवा अन्य प्रदेशका कृषिसित सम्बन्धित निकायहरूलाई रेबिज रोगको परीक्षणका लागि यो 2-3 सुविधाहरू चाहिँ हामीले नियमित रूपमा गरेका छौँ। जुन रेबिज रोगको निदानको लागि विश्व पशुस्वास्थ्य सङ्गठनले गोल्ड स्ट्यान्डर्ड मानेको फ्याट प्रविधिबाट परीक्षण हामीले यहाँ सञ्चालन गरेका छौँ। त्यो सेवा सधैँ हामी कहाँ उपलब्ध छ। त्यस्तै गरेर मोलिकुलर लेभलको हामीले डायग्नोसिसको लागि पिसिआरको सुविधा हामीले यहाँ थपेका छौँ र पिसिआर सुविधाबाट हामीले रेबिज रोगको परीक्षण गर्ने गरेका छौँ र अहिले चाहिँ हामीलाई यहाँको किसानले मात्र नभएर प्रदेश बाहिर पनि अन्य प्रदेशबाट पनि नमुनाहरू प्राप्त हुने र हामीले नमुनाको परीक्षण गरेर उहाँलाई चाहिँ रिपोर्ट दिने गरेका छौँ। यसबाहेक रेबिज रिफरल प्रयोगशाला भइसकेपछि यस प्रयोगशालाले देशैभरिका प्राविधिकहरूलाई यहाँ बोलाएर रेबिज रोगका लागि नमुना कसरी सङ्कलन गर्ने किनकि रेबिज रोग निदानको लागि महत्त्वपूर्ण पाटो भनेको रेबिज निदानको लागि आवश्यक पर्ने मस्तिष्कको नमुना सङ्कलन गर्ने हो र त्यो मस्तिष्कको नमुना कसरी सङ्कलन गर्ने र रेबिजको डायग्नोसिस कसरी गर्ने भन्ने बारेमा हामीले सातै प्रदेशका प्राविधिकहरूलाई यहाँ बोलाएर चाहिँ हामीले तालिम सम्पन्न गरिसकेका छौँ। त्यो साथसाथै हामीले सातै प्रदेशमा र विश्वविद्यालय राष्ट्रिय निकुञ्ज र अन्य निकायमा कार्यरत रहनुभएका प्रशिक्षकहरूलाई पनि रेबिज रोग निदानको विधिको बारेमा चाहिँ हामीले यहाँ तालिम उहाँहरूको क्षमता विकासको कार्यक्रमहरू पनि सम्पन्न गरिसकेका छौँ र भर्खरै मात्र हामीले राष्ट्रिय स्तरको राष्ट्रिय रेबिज रोग नियन्त्रण गोष्ठीको पनि आयोजना गरेका छौँ र जसमा हामीले सबै प्रदेशको सचिव लगायत अन्य प्रतिनिधिहरू बोलाएर अन्य सरकारहरूलाई समेत बोलाएर अब रेबिज रोग नियन्त्रणका हाम्रा चुनौतीहरू के छन् रेबिज रोग नियन्त्रणका लागि अब हामीले के गर्नुपर्छ सामूहिक हाम्रो दायित्व के हो हामीले के कुरामा समन्वय गर्नुपर्छ भनेर चाहिँ हामीले राष्ट्रिय रेबिज रोग नियन्त्रण गोष्ठी आयोजना गरेका छौँ। यसबाट एउटा धनगढी घोषणा पत्र पनि हामीले जारी गरेका छौँ र यसबाहेक यो रिफरल परीक्षालाई भइसकेपछि अहिले मानिसको पनि रेबिज परीक्षणका लागि हामी कहाँ नमुना प्राप्त हुने गरेको छ। केही समय अगाडि हामीलाई सेती प्रादेशिक अस्पतालबाट मानिसको चाहिँ नमुना प्राप्त भएर रेबिज रोगको परीक्षण गर्नका लागि अनुरोध प्राप्त भएको थियो र हामीले पिसिआर विधिबाट चाहिँ नमुना परीक्षण गरेर उहाँहरूलाई चाहिँ नमुनाको रिपोर्ट हामीले पठाएका थियौँ र यसरी अहिले चाहिँ अब हामीले राष्ट्रिय स्तरमा रेबिज रोग निदानका कार्यक्रमहरू हामीले सञ्चालन गरेका छौँ।
सुदूरपश्चिम प्रदेशमा रेबिज रोग नियन्त्रणका लागि यसको निदानका लागि यहाँहरूले गरिरहनु भएका प्रयासहरू चाहिँ कस्ता छन्?
अब यो चाहिँ रेबिज रोग नियन्त्रणको लागि सन् 2030 सम्ममा नेपाल लगायत अन्तर्राष्ट्रिय समुदायले नै वास्तवमा सन् 30 सम्ममा कुकुरबाट सर्ने रेबिजका कारण हुने मानिसको मृत्युलाई शून्यमा झार्ने जुन हामीले प्रतिबद्धता गरेका छौँ त्यो अनुसार चाहिँ हामीले काम गर्नका लागि अब निकै छोटो समय छ, हामीसित अब 4 वर्ष बाँकी रहेको छ। यसमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार र अन्य सरकारवाला सबैको सामूहिक प्रयासले मात्र यो प्रतिबद्धता पुरा गर्न सक्छौँ। यो एक्लो प्रयासले सम्भव पनि छैन र यसको लागि चाहिँ जसरी अब उच्च तहका क्षमता विकासका कुराहरू छन्, प्रयोगशालाको विस्तारका कुराहरू छन्, त्यो कुरामा सङ्घीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसै गरी खोपको उपलब्धता गराउने कुरामा भयो, खोप उत्पादन गर्ने कुरामा भयो सङ्घीय सरकारको भूमिका हुन्छ। नेपाल सरकार पशु सेवा विभागले चाहिँ खोप उत्पादन गरिरहेको अवस्था छ रेबिज विरुद्धको खोपहरू पशुहरूका लागि। त्यसै गरी प्रदेश सरकारले चाहिँ खोप कार्यक्रमहरू, त्यसै गरेर कुकुरको बन्ध्याकरणका कार्यक्रमहरू सञ्चालन गर्न जरुरी छ। स्थानीय तहबाट चाहिँ जनचेतनाका कार्यक्रमहरू, खोप लगाउने कार्यक्रमहरू र कुकुर बन्ध्याकरणका कार्यक्रमहरू स्थानीय तहबाट हुन जरुरी छ। र कतिपय कार्यक्रमहरू चाहिँ दोहोरिन पनि सक्छ, दुईवटा तहबाट चाहिँ रिपिट हुन पनि सक्छ, तर हामीले चाहिँ यो समन्वय गरेर एकै ठाउँमा ती कार्यक्रमहरू नदोहोरिने हिसाबले चाहिँ गर्ने जरुरी छ। र यो तिनै तहको समन्वय र सहकार्य मात्र रेबिज रोग नियन्त्रण सम्भव छ र तिनै तह मिलेर मात्र जानुपर्छ।
अन्तमा सर्वसाधारणले जान्नै पर्ने यो रेबिज रोगसँग सम्बन्धित केही महत्त्वपूर्ण कुराहरू बताइदिनुहोस् न।
अब रेबिज रोगको बारेमा हामीले जान्नै पर्ने कुरा भनेको रेबिज चाहिँ प्राणघातक रोग हो। रेबिज रोग लागिसकेपछि मृत्यु पक्का छ, सुनिश्चित छ, त्यो पछि कुनै उपाय छैन। त्यस कारणले गर्दाखेरि हामीले सचेत हुनुपर्छ। तर त्यति भनिरहँदाखेरि रेबिज भन्ने बित्तिकै मान्छेले डराइहाल्ने, चाहिने भन्दा बढी कहिलेकाहीँ मान्छे डराएर पनि धेरै दुर्घटनाहरू हुने गरेका छन्। त्योबाट सचेत रहनुपर्छ। के जान्नु जरुरी छ भन्दाखेरि समयमा हामीले प्राथमिक उपचार गऱ्यौँ र रोकथामका लागि उपायहरू अप्नायौँ भने रेबिज रोगबाट 100% बाँच्न पनि सकिन्छ। त्यसले गर्दाखेरि रेबिजका बारेमा हामीले मानौ कहीँ कुकुरले मानिसलाई अथवा अन्य कुनै पशुलाई टोक्ने बित्तिकै हामीले 10-15 मिनटसम्म साबुन पानीले घाउलाई धुनुपर्छ। यदि बेटाडिन, डेटोल लगायतका यस्ता एन्टिसेप्टिकहरू उपलब्ध छन् भने त्यो समेत प्रयोग गरेर हामीले घाउलाई सफा गर्नुपर्छ। त्यो कुनै पनि उपलब्ध छैन भने सफा पानीले मात्र पनि घाउलाई सफा गर्दाखेरि रेबिज रोगबाट बाँच्न सकिन्छ। त्यस पश्चात हामीले नजिकको अस्पतालमा गएर यदि मानिसको हो भने चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाउने र कहिलेकाहीँ घाउहरू ठुलो प्रकृतिको छ भने चिकित्सकको सल्लाह अनुसार इम्युनोग्लोबिनको सुई पनि लगाउनु पर्ने हुन्छ। त्यसै गरेर पशुहरूको हकमा पनि नजिकको अस्पतालमा गएर अथवा पशु शाखामा गएर पशु चिकित्सक वा बुझेको चाहिँ अनुभवी प्राविधिकलाई बुझेर रेबिज विरुद्धको खोप लगाउने काम पशुहरूमा गर्नुपर्छ। यति हामीले कुरा गर्यौँ भने रेबिजबाट जोगिन सकिन्छ।
हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी निशानी दवाडी सहित म नरेश न्यौपानी आज्ञा चाहन्छु। नमस्कार।